नेपाल दर्पणमा साथी रोबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भोलि बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारूढ़ दलको तयारी, संसद अवरोध गरेर राष्ट्रहित नहुने भन्दै सहमतिमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह।
देशभरका सरकारी अस्पतालमा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण हुने, सैनिक अस्पतालमा अब गैर सैनिकले पनि उपचार सेवा पाउने,
सरसफाईमा स्थानीय बासिन्दाको पहुँच बढ़ाउने भन्दै बाराको पर्सौनीमा सरसफाई शिविर, चर्पीको फाइदाका बारेमा जानकारी दिने उद्देश्य,
चर्पी बनाए बापत हामीले के फाइदा बेफाइदा हुन सक्छ भनेर त्यसको बारेमा बुझ्नको लागि पनि हाम्रो संघर्ष शिविरमा आइराखेका हुन्छन्।
सन् 2016 समुद्रको बाटो भएर युरोप प्रवेश गर्ने शरणार्थीको संख्या 2/3 घट्यो, 3.5 लाख आप्रवासी युरोप छिरेका अनुमान,
र हेटौँडामा भएको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबलको उपाधि आर्मीलाई काकरभिट्टा गोल्ड कपको उपाधि घरेलु टोली झापा 11 जित्यो।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556371 99550-63143 हो, अनि सुन बिलासे
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
यो हो चन्द्रगिरी केवल
सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रगिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति? यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि अवरूद्ध संसद भोलिदेखि सञ्चालनमा आउने र महत्वपूर्ण विधेयक अघि बढ़ने दावी गर्नुभएको छ। राजनीतिज्ञ शान्ता श्रेष्ठद्वारा लिखित मान्छेभित्रको मान्छे स्मरण संग्रहको आज काठमाडौँमा विमोचन गर्दै उहाँले संसद शुरू भएसँगै संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचन सम्बन्धी विधेयकको प्रक्रिया अघि बढ़ने बताउनुभयो। संसद अवरोध गरेर राष्ट्रहित र एकता नहुने भन्दै उहाँले राष्ट्रलाई एकताबद्ध गरेर संविधानको सर्वस्वीकार्यता बढ़ाई निर्वाचनतर्फ अघि बढ़ाउन देशलाई आर्थिक समृद्धिको दिशामा लैजानुपर्ने बताउनुभयो। संसद बैठक भोलि दिउँसो बस्दैछ। सत्तारूढ़ दलले भोलिको संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्। तर एमाले सहितका विपक्षी दलले भने संशोधन प्रस्ताव संसदमा प्रवेश नै गराउन नदिने भन्दै झण्डै 2 महिनादेखि संसद बैठक चल्नै दिएका छैनन्।
मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने र त्यही प्रस्ताव पारित गराउनको लागि मतदान गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै अध्यक्ष गच्छेदारले आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा नलागेको भन्दै देशको निकासको लागि जहिले पनि मध्यमार्गी भूमिका निर्वाह गरेको दावी गर्नुभयो। प्रमुख दलहरूबीच सहमति सहकार्य र एकताको अहिले पनि उत्तिकै खाँचो रहेको उल्लेख गर्दै अध्यक्ष गच्छेदारले अहिले देखिएका विवाद र विगतमा गरिएका सम्झौताहरूलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो।
राज्य पुनर्संरचना आयोगले विशेष संरक्षित र स्वायत्त क्षेत्रको निर्धारण दोस्रो चरणमा गर्ने भएको छ। पहिलो चरणमा सरकारलाई 719 स्थानीय तहको संख्या र सीमाको प्रतिवेदन बुझाएको आयोगले नै विशेष संरक्षित र स्वायत्त क्षेत्रको निर्धारणको काम गर्नेछ। संघले कानून बनाएर दिनुपर्ने भएकाले तत्काल विशेष संरक्षित र स्वायत्त क्षेत्रको काम नहुने आयोगका अध्यक्ष बालानन्द पौडेलले बताउनुभयो। संरक्षित वा स्वायत्त क्षेत्र जात जाति भाषाभाषी र गरिबी जस्ता सूचकका आधारमा अहिले निर्धारण भएका स्थानीय तहको कुनै गाउँपालिका वा गाउँपालिकाभित्र पनि कुनै वडा हुन सक्छ। अहिले तय भएका गाउँपालिका र नगरपालिका मध्ये आवश्यक क्षेत्रमा जनसंख्याको पर्याप्तता र पहिचान गरिएका जाति समुदायलाई समेटेर थप अधिकार र स्रोत साधन सहित सम्बन्धित गाउँपालिका वा नगरपालिकालाई नै विशेष संरक्षित वा स्वायत्त क्षेत्रका रूपमा कानून बमोजिम घोषणा गर्न सकिने गरी सिफारिश गर्नुपर्नेछ। जिल्लामा कुनै भाग वा क्षेत्रमा एक जाति र समुदाय वा भाषा संस्कृति भएका समुदायको उपस्थिति र बाहुल्यता भए त्यसलाई समेटेर स्थापना हुने स्थानीय तह अर्थात गाउँपालिका र नगरपालिकालाई स्वायत्त क्षेत्रका रूपमा प्रस्ताव गर्न सकिन्छ।
महिलामा सबैभन्दा बढ़ी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निशुल्क परीक्षण सेवा दिने भएका छन्। स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण प्याप्स्मेयर परीक्षण सेवा निशुल्क उपलब्ध गराउन निर्देशन दिएको हो। नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढ़ी देखिएको छ। मन्त्री परिषदको गत असोज 22 गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप्स्मेयर परीक्षण निशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनमा ल्याउन मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो।
यसैबीच बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानका रूपमा लैजान काम थालिने भएको छ। काठमाडौँमा आज बसेको संचालक समितिको बैठकले क्यान्सर अस्पतालमा दक्ष जनशक्ति अभाव भएकाले पहिलेदेखि नै योजनालाई मूर्त रूप दिन काम थाल्ने निर्णय गरिएको हो। अस्पताल संचालक समितिका अध्यक्ष डाक्टर प्रकाश राज नेउपानेले आफूहरूसँग 20 वर्षको अनुभव भएकाले यसलाई शैक्षिक प्रतिष्ठानका रूपमा लैजान स्वास्थ्य मन्त्री गगन कुमार थापा सकारात्मक भएको र योजना बनाएर ल्याउन भनेको जानकारी पनि दिनुभयो।
नेपाली सेनाले सञ्चालन गरेको अस्पतालमा गैर सैनिक नागरिकले पनि उपचार पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयको अनुरोधपछि नेपाली सेना सैनिक अस्पतालमा सर्वसाधारणलाई पनि उपचार खुला गर्न सहमत भएको हो। यस सम्बन्धी सहमति पत्रमा औपचारिक हस्ताक्षर भने हुन बाँकी छ। यसअघि सैनिक अस्पतालमा सैनिक र सैनिक परिवारले मात्र उपचार पाउँदै आएका थिए। नेपाली सेनाले सञ्चालन गरिरहेको अत्याधुनिक मोबाइल अस्पताललाई सर्वसाधारणको उपचारका लागि विभिन्न ठाउँमा लैजाने, सेनाको एयर एम्बुलेन्स सञ्चालनका लागि समिति बनाएर टुङ्गो लगाउने, नेपाली सेनाका युनिटहरूबाट नागरिकलाई निशुल्क औषधि वितरण गर्ने, विपदका बेला स्वास्थ्य उपचारको व्यवस्थापनका लागि सहकार्य गर्ने लगायत विषयमा पनि सहमति भएको छ। तर यी सबै सहमतिलाई अन्तिम रूप दिन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै सरकारले सैनिकलाई मेडिकल अध्ययनको पोस्ट ग्रेजुएशन अध्ययनका लागि छात्रवृत्ति लगायत सहुलियत दिने सहमति पनि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जिल्लामा औषधिको अभाव नभएको दावी गरेको छ। कार्यालयले आज पत्रकार सम्मेलन गरेर औषधि अभाव नभएको जानकारी गराएको हो। केही दिन अघि संचार माध्यममा जाजरकोटमा सिटामोल पनि नभएको भनेर आएका खबरप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको कमी नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले दावी गर्नुभयो।
ऊर्जा मन्त्री जनार्दन शर्माले वीरगंज औद्योगिक करिडोरलाई छिट्टै लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। प्रेस सेन्टर नेपाल पर्सा शाखाले बिहान वीरगंजमा गरेको पत्रकार सम्मेलनमा उहाँले काठमाडौँ उपत्यकालाई लोडसेडिङ मुक्त घोषणा गरिएको अभियानको दोस्रो चरणमा वीरगंज औद्योगिक करिडोरलाई जोडिने बताउनुभयो।
नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी गोरेलाई खुकुरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाल तरूण दलका क्षेत्रीय सभापति दिग्विजय राणालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेश काफ्रेले घटनामा यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा राणालाई पक्राउ गरिएको जानकारी दिनुभयो। बुढाथोकीलाई खुकुरी प्रहार गरेको घटनामा संलग्नताका आधारमा राणासहित 10 जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला अधिवेशनको माग गर्दै नेपाली कांग्रेस धनुषाका नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा धरना दिएका छन्। पार्टीका महासमिति सदस्य राम पल्टन शाहको नेतृत्वमा नेता कार्यकर्ता धरना बसेका हुन्। कांग्रेसको 13 महाधिवेशनको क्रममा बाँकी रहेको जिल्ला क्षेत्र र गाउँ अधिवेशन केन्द्रीय निर्वाचन निर्णय अनुसार पुष 15 गतेसम्ममा भइसक्नुपर्नेमा अहिलेसम्म नभएको भन्दै उनीहरू जनकपुरमा रहेको धनुषा पार्टी कार्यालय अगाडि धरना बसेका हुन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मीना कति हतार हो, छोरीलाई खोप लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता अब अर्को छिटै होला नि, होइन
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाए नि, अब अर्को 3 देखि 5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
नेपालको जेठो अस्पताल भनेर कुन अस्पताललाई चिनिन्छ?
ए टिचिङ अस्पताल, बी वीर अस्पताल।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा यो हो चन्द्रागिरी केबलकार।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भोलि बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारूढ दलको तयारी, देशभरका सरकारी अस्पतालमा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण हुने, सैनिक अस्पतालमा अब गैर सैनिकले पनि उपचार सेवा पाउने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरसफाईमा स्थानीय बासिन्दाको पहुँच बढ़ाउन 12 परसौनीमा सरसफाई शिविर सञ्चालन गरिएको छ। चर्पी बनाउन अन्कनाउने, बनाएकाले पनि उपयोग गर्न नमान्ने र खुला ठाउँमा दिशा पिसाब गर्नेलाई चर्पीको महत्व बुझाउन सरसफाई शिविर सञ्चालन गरिएको हो। पीटी लोपचनको रिपोर्ट।
सरसफाई शिविरमा सामाजिक परिचालक, सरसफाई कार्यक्रमसँग सम्बन्धित कर्मचारी बस्छन्। उनीहरूसँग सिट्ठी, टर्च, ड्रम लगायतका सरसामान हुन्छन्। चर्फी बनाउन आवश्यक पाइप, रिङ, प्यानसेट, चर्फी सम्बन्धी महत्वपूर्ण जानकारी पनि शिविरमा राखिएका छन्। शिविरका कर्मचारी बिहान उज्यालो नहुँदै टर्च बोकेर खुल्ला ठाउँमा पुग्छन्। कोही खुल्ला दिशा गर्न आएको देखेपछि सिटी बजाउँछन्। आइडियस नेपालका कार्यक्रम अधिकृत दामोदर प्रसाद यादव,
यहाँ शिविरमा हाम्रो टोली जुन छ, टोली हामी बस्छौँ र बिहान 2 बजेदेखि 2:30 बजेदेखि उठेर बिहानको 6 बजेसम्म सिटी पुग्ने, टर्च बाल्ने, बाहिर जो मान्छे दिशा गर्न जान्छ त्यसलाई त्यहाँबाट भगाउने, दिशा नगर्ने भनेर सम्झाएर शौचालयमा प्रयोग गर्ने भनेर उत्प्रेरित गर्छौँ र त्यहाँबाट लेखिड्छौँ र टच बाल्ने त्यो लज्जास्पद बोध गराउने हामी काम गर्छौँ यहाँबाट।
चर्फी प्रयोग नगर्ने, नबनाउने र खुल्ला ठाउँमा दिशा गर्नेलाई निरुत्साहित गरी चर्फी बनाउने र बनाएको चर्फी प्रयोग गर्ने बानीको विकास गर्न सरसफाई शिविर राखिएको हो। चर्फी बनाउने तरिका, चर्फीको प्रकार र लागत सम्बन्धी जानकारी पनि शिविरबाटै दिइन्छ। आइडियस नेपालकै कार्यक्रम संयोजक राम भरोस चौधरी,
सरसफाई संघर्ष शिविरमा चर्पीको बारेमा या सरसफाईको बारेमा बुझ्नको लागि विभिन्न टोल बस्तीबाट पनि आइराखेका हुन्छन्। मलाई लाग्छ त्यसमा 25% समुदायहरू चर्पीकै बारेमा बुझ्नको लागि र चर्पी कुन ठाउँमा रिङ, प्यान, पाइप, कस्ता किसिमका सुविधा सेवाहरू यहाँबाट पाइन्छ र हामीले के सुविधाहरू पाउँछौँ र त्यो चर्पी बनाए बापत हामीले के फाइदा बेफाइदा हुन सक्छ भनेर त्यसको बारेमा बुझ्नको लागि पनि हाम्रो संघर्ष शिविरमा आइराखेका हुन्छन्।
शिविरका कर्मचारीले गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति भिवासिसीका सदस्यसँग भइरहेको कामबारे समीक्षा र आगामी योजनाका बारेमा पनि छलफल गर्ने गर्छन्। सरसफाई शिविरको अनुगमन गरेपछि सरसफाईविद नमस्ते लाल श्रेष्ठ,
हामीले एउटै तरिका एउटै वेमा चाहिँ गरेर सम्भव छैन, किनभने हाम्रो जो सानो देश भए पनि हाम्रो धेरै डाइभर्सिटी छ, हिमाल पहाड तराई छ र तराईभित्र पनि यहाँ धेरै किसिमको विविधता छ। त्यो विविधतालाई चाहिँ हामीले एकरूपता ल्याउनको लागि विभिन्न नयाँ सोच गर्नुपर्ने हुन्छ। त्यसैले उहाँहरूले क्याम्प नै राखेर जुन स्थापना गरेर बस्नुभयो र यहाँ चाहिँ प्लानिङ यहीँ गर्ने र यही प्लानिङ गरेर यही ठाउँबाट चाहिँ सुरुवात गर्ने ठाउँ यही ठाउँबाट सुरुवात गर्ने यो क्षेत्रलाई हेरेर चाहिँ यो साँच्ची नै एउटा सराहनीय छ, एउटा उदाहरणीय रूपमा पनि लिन सक्छौँ।
मेरो पनि भन्नु छ,
अवैध सुन पटक पटक फेला परे पनि सुनका धनी फेला नपरेको खबर उज्यालो अनलाइनमा पढेर ऋषि अधिकारी फेसबुकमा लेख्नुहुन्छ, को हो भन्ने त अनुसन्धान पछि बाहिर आउला, तर सत्य कुरा बाहिर आउन निकै गाह्रो छ किनकि यसमा सानोतिनो अपराधीको संलग्नता छैन, जस्तो तस्तो व्यक्तिले यस्तो आँट गर्नै सक्दैन नि।
हलचल अठपहरिया राई फेसबुकमै लेख्नुहुन्छ, हामी सबैले सुन्छौं अवैध पैसा पक्राउ परेको खबर, कहिले सुन चाँदी, तर यतिका पक्राउ परेको सुन चाँदी पैसा गयो कहाँ? ध्यानाकर्षण रहोस् सरकारको, नेपालको हालत जस्तोको त्यस्तै छ।
बुद्धि आले आफ्नो असन्तुष्टि फेसबुकमै लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, एउटा सीओ पनि देखाउँछ मेसिनले, तर 35 किलो सुन चाहिँ किन देखेन त्यो विमानस्थलको मेसिनले?
स्थानीय निकाय पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन बारे पूजन श्रेष्ठ फेसबुकमा सोध्नुहुन्छ, नगरपालिका घोषणा गर्दा जनताको चाहना किन बुझिँदैन? सर्लाही नेत्रगंजका बासिन्दाको नगरपालिकामा जानु परे लालबन्दी नगरपालिकामा जाने इच्छा छ, त्यस्तै राजनैतिक दलका अधिकांश अगुवाहरू पनि लालबन्दी नगरपालिकामै जाने भनिरहेका थिए, तर कसले नेत्रगंजलाई नवघोषित हरिपुर नगरपालिकामा सिफारिश गर्यो, त्यसैले यसलाई पुनरावलोकन गरियोस्।
अनि संसदको अवरोधबारे काशीराज साई ट्वीट गर्नुहुन्छ, अहिले संसदमा चलिरहेको जुहारी अन्त्य गर्न सभामुखले नै उचित भूमिका निभाउनु बाहेक अरू कुनै विकल्प छैन, प्रक्रियामा गएर हुन्छ या सहमति गराएर हुन्छ?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र सुजाता खत्री। अब फेरि खबरकै सिलसिला। यो वर्ष धान उत्पादन बढेको छ, खेतीयोग्य जमिन बाँझो हुँदै गए पनि धान उत्पादन भने 21.06% बढेको हो। गएको वर्ष 42,99,000 मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर 52,30,000 मेट्रिक टन उत्पादन भएको छ। यो उत्पादन अहिलेसम्मकै उच्च भएको कृषि विकास मन्त्रालयले जनाएको छ। यो वर्ष विशेष गरी तराईको झापा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ र रौत लगायत 10 जिल्लामा धानको उत्पादनमा वृद्धि भएकाले राष्ट्रिय रूपमै धान उत्पादन बढेको हो। कृषि विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता योगेन्द्र कुमार कार्कीले रासायनिक मल र बिउको अभाव नभएको तथा समयमै पानी परेकाले जमिन बाँझो हुन नपाएकाले धानको उत्पादन बढेको जानकारी दिनुभयो।
2046 सालको आन्दोलनमा सहभागी भएका 105 जनालाई इलाममा आज सम्मान गरिएको छ। इलामका 75 वर्ष माथिका व्यक्तिहरूलाई नेपाल प्रजातन्त्र सेनानी संघले सम्मान गरेको हो। नेपाल प्रजातन्त्र सेनानी संघ इलामको संयोजनमा नेपाल प्रजातन्त्र सेनानी संघ केन्द्रीय समितिको आयोजनामा उनीहरूलाई दोसल्ला उडाएर सम्मान गरिएको हो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ।
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, संस्कृति जोगाउन र स्थानीय पहिचानलाई लोप हुन नदिन भन्दै बझाङको माझीगाउँ गाविसले सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा महिलालाई गुन्यो चोली र पुरूषलाई दौरा सुरुवाल अनिवार्य गरेको छ। दिन प्रतिदिन विदेशी पोशाकप्रति स्थानीय वासिन्दाको आकर्षण बढ़ेको भन्दै गाविसले सार्वजनिक समारोहमा उपस्थित हुँदा गुन्यो चोली र दौरा सुरुवाल अनिवार्य गरेको हो।
जनकपुरको माछा बजार नजिक पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको ज्यान गएको छ, 3 जना घाइते भएका छन्। ज्यान गुमाउनेमा जनकपुर उपमहानगरपालिका 23 बिन्दीका हिरामाझी रहेको 0 माइल प्रहरी चौकीले जनाएको छ।
अछामको लेकाली भेगको अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको पाइएको छ। अछामको झण्डै 11,000 हेक्टर खेतीयोग्य जमिन प्रयोगविहीन अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर, सन् 2016 समुद्रको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थी अघिल्लो वर्षको तुलनामा 2/3 घटेका छन्। युरोपियन युनियनको सीमा मामिला अध्ययन गर्ने निकायका अनुसार सन् 2016 समुद्रको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी 3.5 लाख छन्। ईयूले सन् 2016 मार्चमा टर्कीसँग गरेको आप्रवासीलाई युरोप प्रवेश नियन्त्रण सम्बन्धी सहमति पश्चात सिरियाली आप्रवासी शरणार्थी ग्रीस लगायतका युरोपेली देश प्रवेश गर्ने क्रममा कमी आएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली सेनाले हेटौँडामा भएको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबलको उपाधि जितेको छ। आज भएको फाइनलमा मनाङ मर्स्याङदीलाई 2-0 हराउँदै सेनाले प्रतियोगिताको उपाधि जितेको हो। सेनालाई जित दिलाउन भरत खवास र सन्तोष तामाङले गोल गरे। त्यस्तै घरेलु टोली झापा 11 काकरभिट्टा गोल्ड कप फुटबलको उपाधि जितेको छ। सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 3-0 हराउँदै झापा 11 उपाधि जितेको हो।
आउँदो चैत 5 गतेदेखि सुदूरपश्चिमको धनगढ़ीमा हुने धनगढ़ी प्रिमियर लीग अर्थात डीपीएल क्रिकेटका लागि खेलाड़ी किन्न झण्डै 47 लाख खर्च भएको छ। आज काठमाडौँमा भएको अक्सन अर्थात बोलकबोलमा खेलाड़ी किन्न छवटा टीमले 46,85,000 रूपियाँ खर्च गरेका हुन्। खेलाड़ी किनबेचका लागि सबैभन्दा धेरै विनोद भण्डारी क्याप्टेन रहेको कञ्चनपुर आइकनिकले 8,50,000 रूपियाँ खर्च गरेको छ। यस्तै पारस खड्का कप्तान रहेको टीम धनगढ़ी चौराहाले 8,30,000 रूपियाँ खर्च गरेको छ भने वसन्त रेग्मी कप्तान रहेको काठमाडौँ गोल्डेनले 7,95,000 रूपियाँ खर्च गर्यो। यस्तै अर्को टीम सीवाईसी अतरियाले खेलाड़ी किन्न 7,90,000 रूपियाँ खर्च गरेको छ। शक्ति गौचन कप्तान रहेको रूपन्देही च्यालेन्जर्सले पनि खेलाड़ी किन्न 7,20,000 रूपियाँ खर्चिएको छ। छवटै टीमका कप्तानले 1,50,000 पाउने यसअघि नै टुङ्गो लागेको थियो। आज भएको बोल कबोलमा सागर पुन, सोमपाल कामी, करण केसी र महबूब आलम सबैभन्दा धेरै 1,00,000 रूपियाँमा अनुबन्धित भए। प्रतियोगिताका लागि खेलाड़ीहरूलाई उनीहरूको अनुभव र अहिलेसम्मको प्रदर्शनका आधारमा ए, बी, सी र डी समूहमा विभाजन गरेर बोल कबोल गरिएको हो। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी अर्जुन पोखरेल।
आजको रंगदर्पण बर्दिया जिल्लामा पर्यटक आकर्षण गर्न गरिने विभिन्न नाचगानमा केन्द्रित छ। साँझ पर्ने बित्तिकै बर्दियाका होटल, रिसोर्ट अनि होमस्टेहरूमा यस्तै गीत संगीतको माहौल सुरु भइहाल्छ। बर्दियामा घुम्न आएका पाहुनालाई न्यानो स्वागत र मिठो मसिनो खानकी त छँदैछ, त्यसमाथि साँझको बेला खैजडी, मादल, मजुराको तालमा नाच्न पाउँदा पाहुनाले बेग्लै आनन्द र सत्कार महसुस गर्न पाउँछन्। बर्दियाको मुख्य सांस्कृतिक खुराक भनेको थारू जातिका गीत संगीत र नाच हुन्। थारूको पहिरनमा कम्मरमा बडेमानको मादल अनि हात हातमा मजुरा लिएका स्थानीयले पाहुनालाई खुशी राख्न भरपूर मनोरञ्जन दिन्छन्। छोक्रा नाच, सखिया नाच, झुम्रा, लाठी, मयूर, हुर्दुङ्गा जस्ता नाचले थारू गाउँ, रिसोर्ट र होमस्टे गुन्जयमान हुँदा पाहुना खुशी हुने मात्र होइन, हराउन लागेको संस्कृति पनि फेरि ताजा हुन्छ। बर्दिया खैरापुरका लक्ष्मीराम थारू।
पाहुना आएपछि उनीहरूलाई झनै खुसी बनाएर पठाउने सोच हो। अब संस्कृति हामी अब बिस्तारै बढाउँदैछौँ, अब किनभने अब पहिला पुरानो सिस्टमको थियो, त्योपछि अहिले अलि उसलाई परिमार्जन गरेर हामी अगाडि बढिरहेछौँ, अब बचाउँदैछौँ भन्ने लागेछ।
बर्दियाका गाउँ गाउँमा नयाँ नयाँ ताल तलैया, वन्यजन्तु अनि पुरातात्विक सम्पदाको पहिचान हुन थालेपछि लोप हुन लागेका नाचगान फेरि बिउतिएका छन्। धदवारको खैरेनीमा सतखलुवा ताल हेर्न जानेहरूलाई स्थानीयले यसरी चुटका भजनमा रमाउने मौका दिन्छन्। थारू नाचगान र भजन मात्र होइन, सुदूरपश्चिममा गाइने देउडा गीत मार्फत पनि पर्यटकीय क्षेत्रको संरक्षणमा बल पुगेको छ। स्थानीय सूर्य प्रसाद आचार्य। यस्ता नाचगानले एकातिर पर्यटक तानिरहेका छन्, अर्कातिर प्राकृतिक सम्पदा र वन्यजन्तुको संरक्षणमा ठूलो टेवा पुगेको छ।
अनि यसरी नाचगान गर्नेहरूको कमाई पनि गतिलै हुन्छ। बर्दियाका होटल व्यवसायी राजन चौधरी,
सांस्कृतिक रूपमा उहाँले आफूले गर्ने नाच पर्यटकहरूलाई पनि देखाउनुहुन्छ। जुन होटलवालाहरूले जसले नाच प्रयोग गर्नुहुन्छ उहाँहरूले एकचोटि नाचेको 3,000 भन्दा माथि नै दिनुहुन्छ। पाहुनाले खुसी भएर पनि दिन्छ, सबैले दिन्छ भन्ने छैन तर कसैले त राम्रै पैसा पनि दिन्छ।
बर्दियाबाट सिक्ने हो भने देशका धेरै ठाउँमा पर्यटन प्रवर्धनका साथै हराउन लागेको लोक संस्कृति पनि जोगिनेछ। रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भोलि बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारूढ़ दलको तयारी, संसद अवरोध गरेर राष्ट्रहित नहुने भन्दै सहमतिमा आउन प्रधानमन्त्रीको आग्रह।
देशभरका सरकारी अस्पतालमा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण हुने, सैनिक अस्पतालमा अब गैर सैनिकले पनि उपचार सेवा पाउने,
सरसफाईमा स्थानीय बासिन्दाको पहुँच बढ़ाउने भन्दै बाराको पर्सौनीमा सरसफाई शिविर, चर्पीको फाइदाका बारेमा जानकारी दिने उद्देश्य,
सन् 2016 समुद्रको बाटो भएर युरोप प्रवेश गर्ने शरणार्थीको संख्या 2/3 घट्यो, 3.5 लाख आप्रवासी युरोप छिरेका अनुमान,
र हेटौडामा भएको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबलको उपाधि आर्मीलाई काकरबिटा गोल्ड कपको उपाधि घरेलु टोली झापा 11 जित्यो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।